हिब्रू अध्याय सात।
यिनै मल्किसेदेक सालेमका राजा र सर्वोच्च परमेश्वरका पुजारी थिए। राजाहरूलाई परास्त गरेर फर्कदा यिनले अब्राहमलाई भेटे र तिनलाई आशीर्वाद दिए। यिनैलाई अब्राहमले सबै थोकको दशांश छुट्याइदिए। यिनको नाउँको अर्थ अनुसार यिनी पहिले धार्मिकताका राजा र त्यसपछि चाहिँ सालेमका राजा हुन्, अर्थात् शान्तिका राजा। बिना पिता, बिना माता, बिना वंशावली, जीवनको आदि र अन्त्य नभएका, तर परमेश्वरको पुत्र स्वरूप यिनी सदाकाल पुजारी भइरहन्छन्। अब विचार गर त, यिनी कस्ता महान पुरुष थिए जसलाई अब्राहम कुल पिताले पनि विजयमा हासिल गरेका थोकहरूको दशांश दिए। पुजारी पदमा नियुक्त भएका लेबी वंशका मानिसहरूले आफ्नै दाजुभाइहरूबाट दशांश लिने आज्ञा व्यवस्था बमोजिम पाएका थिए। यद्यपि तिनीहरू पनि अब्राहमकै सन्तान थिए, तर लेबीका वंशावलीमा नपर्ने यिनै मानिसले अब्राहमबाट दशांश लिएका हुन् र प्रतिज्ञाहरू पाउनेलाई नै यिनले आशीर्वाद दिएका हुन्। यसमा विवाद गर्ने केही कुरै छैन कि सानाले ठुलाबाट आशीर्वाद पाउँछ। एकातिर मरणशील मानिसहरूले दशांश लिन्छन्, अर्कोतिर सदाकाल जीवित रहन्छ भनी घोषणा गरिएका कुनै एकजनाले सो लिन्छन्। कसैले यो पनि भन्न सक्छ कि दशांश पाउने लेबीले पनि अब्राहमद्वारा नै दशांश दिए, किनभने मल्किसेदेकले अब्राहमलाई भेट्दा लेबी आफ्ना पिताको शरीरभित्रै थिए। अब यदि लेबीको पुजारी पदद्वारा सिद्धता प्राप्त हुँदो हो त, किनभने यसैको आधारमा मानिसहरूलाई व्यवस्था मिलेको थियो, हारुनको दर्जा बमोजिम नै नभएर फेरि मल्किसेदेकको दर्जा अनुसार अर्को पुजारी खडा हुनलाई के जरुरत पर्थ्यो? किनकि पुजारी पद बदलिँदा व्यवस्था पनि बदलिनै पर्छ, किनकि जसको विषयमा यी कुराहरू भनिएका हुन् उहाँ त अर्कै कुलका हुनुहुन्छ, जुन कुलबाट कसैले पनि कहिल्यै वेदीमा सेवा गरेको छैन। किनभने यो प्रष्टै छ कि हाम्रा प्रभु त यहुदाको कुलबाट उत्पन्न हुनुभएको हो। यस कुलको विषयमा पुजारीहरूका सम्बन्धमा मोसाले केही पनि भनेका छैनन्। यदि मल्किसेदेक जस्तै अर्को पुजारी खडा हुने हो भने त यो कुरा अझ बढी प्रष्ट हुन्छ, जो पुर्ख्यौली सम्बन्धी नियमको आधारमा होइन तर अविनाशी जीवनका शक्तिको आधारमा पुजारी बनेका छन्, किनकि उहाँको गवाही यो छ,
मल्किसेदेकको दर्जा बमोजिम तिमी सधैँभरिको निम्ति पुजारी हो,
किनभने त्यो पहिलो आज्ञा चाहिँ कमजोर र बेकामको भएको हुनाले खारिज भएको छ, किनकि व्यवस्थाले केही कुरा सिद्ध तुल्याएन र त्यसभन्दा अझ उत्तम आशा दिइएको छ जसद्वारा हामी परमेश्वरको नजिक पुग्छौँ। अनि यो चाहिँ बिना शपथ भएको होइन। अघि पुजारी हुनेहरूले त साँच्ची नै विनाशपद पुजारीको पद लिएका थिए, तर उहाँ चाहिँ शपथ सहित पुजारी बन्नुभयो र उहाँको विषयमा परमेश्वर भन्नुहुन्छ,
परमप्रभुले शपथ हाल्नु भएको छ र आफ्नो मन बदल्नु हुने छैन, तिमी सधैँभरिको निम्ति पुजारी हो।
यसैले येशूलाई उत्तम करारको जमानत बनाउँदछ। अघिका पुजारीहरू धेरै संख्यामा थिए किनकि मृत्युले तिनीहरूलाई कार्यमा लागिरहन दिँदैन थियो, तर येशू चाहिँ अनन्त हुनुभएकोले उहाँको पुजारी पद अटल रहन्छ। फलस्वरूप उहाँद्वारा परमेश्वरको नजिक आउनेहरूलाई उहाँले सदैव उद्धार गर्न सक्नुहुन्छ, किनभने तिनीहरूका निम्ति मध्यस्थताको प्रार्थना चढाउन उहाँ सदैव जीवित रहनुहुन्छ। किनकि यो उचित थियो कि हाम्रा लागि यस्ता एकजना प्रधान पुजारी हुनु पर्दछ जो पवित्र, दोषरहित, निष्कलङ्क, पापीहरूबाट अलग र स्वर्गभन्दा पनि माथि उचालिएका हुनुहुन्छ। अरू प्रधान पुजारीहरूले जस्तै पहिले आफ्नै पापको निम्ति र त्यसपछि मानिसहरूका पापको निम्ति उहाँले दिनहुँ बलिदान चढाइरहनु पर्दैन, आफैलाई अर्पण गरेर उहाँले यो काम सधैँको निम्ति एकैपल्टमा पुरा गरिदिनुभयो, किनकि व्यवस्थाले दुर्बल मानिसहरूलाई प्रधान पुजारी नियुक्त गर्छ, तर सदा सर्वदाको निम्ति सिद्ध तुल्याइनु भएको परमेश्वरका पुत्रलाई व्यवस्था भन्दा पछि आएको शपथको वचनले नियुक्त गर्छ।